यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान देशैभर शुरू। आम जनताको पहुँचमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध मिलाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पाथीभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणका विषयमा उत्पन्न विवादका सम्बन्धमा सरकार र स्थानीय बीच सहमति। सरकारले विज्ञ एवं सरोकारवालाबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तथा रणनीति तयार गर्ने। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार ड्यूक एडवार्डद्वारा भेटवार्ता। र मध्य स्वीडेनको एउटा विद्यालयमा भएको गोलाबारीमा 10 जनाको मृत्यु।
हरेक दिनको लागि सबै तार यही पाए, जहाँ जहाँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान देशैभर शुरू भएको छ। अभियान फागुन 6 गतेसम्म चल्नेछ। काठमाण्डुको महाराजगंज स्थित शिवपुरी माध्यमिक विद्यालयमा हिजो निशुल्क खोप अभियानको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पाठेघरको मुखको क्यान्सर हुनै नदिन र जनस्वास्थ्यको समस्याको रूपमा नरहने गरी नियन्त्रण गर्ने अभियानको शुरूआत भएको बताउनुभयो।
क्यान्सर जस्तो घातक रोगलाई लाग्नै नदिने गरी, खास गरी पाठेघरको मुखको क्यान्सर भन्छौँ हामी, त्यसलाई सन् 2030 सम्ममा जनस्वास्थ्यको समस्याको रूपमा नरहने गरी नियन्त्रण गर्ने जुन विश्व स्वास्थ्य संगठनले आफ्नो लक्ष्य निर्धारण गरेको छ, त्यो अभियान हामीले आजबाट थालेका छौँ। यसपछि हाम्रा किशोरीहरू अहिलेदेखि खोप लाउँछन्, हुर्किएपछि पनि यस रोगबाट मुक्त हुन्छ। यो धेरै खुसीको कुरा र आशा लाग्दो कुरा हो, जसले हामी एउटा मानव जीवनको सुरक्षा, सुरक्षित भविष्यतर्फ अगाडि जाँदैछौँ।
प्रधानमन्त्री ओलीले उच्च मनोबल र साझा प्रयासबाट कोविड 19 को महामारीलाई परास्त गरिएको भन्नुहुँदै पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप निशुल्क लगाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित हुन नपर्ने पनि बताउनुभयो। मानव जातिको भविष्यलाई सुरक्षित र समृद्धिमय बनाउनेतर्फ मुलुक अघि बढ़ेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले आम जनताको पहुँचमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध मिलाउन सरकार प्रयासरत रहेको पनि बताउनुभयो।
हामीले निरोगी नेपालको नारा दिएका छौँ, यसका दुईटा पाटा छन्, दुईटा पक्ष छन्। त्यसका निम्ति हामीले व्यापक प्रयासहरू, व्यापक अर्थमा मल्टी डाइमेन्सनल वेबाट हामीले व्यापक प्रयास गर्छौँ कि मान्छे रोगी नहोस्, बिमारी नपरोस्। यसका निम्ति मानिसको आहार, विहार अथवा काम र आराम, यो तीनटा कुराको असाध्यै राम्रो सन्तुलन मिलोस्। यी तीनटा कुराको सन्तुलनबाट मानिसको पाचन प्रणालीमा स्वस्थता आउँछ। यो बिमारीको सन्दर्भमा वी आर वर्किङ टुगेदर तीनटाहरू, त्यस कारण हामी हातेमालो गरिराखेका छौँ, सबैसँग संयुक्त प्रयासहरू गरिराखेका छौँ।
प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रबिन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना खाई स्वस्थ रहनतर्फ ध्यान दिन सबै मा आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले जनताको जीवनस्तरमा सुधार ल्याउन विश्व मञ्चहरूसँग सहकार्य गरी काम गरिरहेको पनि बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरूरी रहेको बताउनुभयो। मन्त्री पौडेलले खोप अभियानलाई सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले एचपीभी खोप अन्तर्राष्ट्रिय स्तरमा परीक्षण भई पूर्ण रूपमा सुरक्षित रहेको प्रमाणित भएकाले लक्षित सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
अब कसैलाई सूचना नपुगेर कोही वञ्चित हुने अवस्था हुनु हुँदैन, त्यसका निम्ति म संचारकर्मी मित्रहरूलाई यसको सूचना व्यवस्थित र निरन्तर रूपमा दिने गरी यहाँहरूले प्रचारमा सहयोग पुर्याइदिनका निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। सम्पूर्ण सामाजिक अभियन्ताहरूलाई यसको प्रचारमा सहयोग पुर्याइदिनका निम्ति म अनुरोध गर्न चाहन्छु। यसमा कुनै पनि खालको जोखिमता छैन, यसले स्वास्थ्यमा प्रतिकूल असर पार्दैन। यो परीक्षणबाट पूर्ण रूपमा सही ठहरिएको भ्याक्सिन हो, त्यसकारणले हामीले लक्षित गरेको उमेर समूहलाई यो पूर्ण रूपमा उपलब्ध गराउने कुरामा सबैबाट सहयोगका निम्ति म अनुरोध गर्न चाहन्छु।
स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको भन्दै उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरूरी रहेको पनि औल्याउनुभयो। हिजोदेखि देशैभर शुरू भएको पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान अन्तर्गत काठमाण्डुका विभिन्न विद्यालयका खोप केन्द्रमा पुगेर संवाददाता सरिता खनालले तयार पार्नु भएको एक रिपोर्ट।
मंगलबार बिहान करिब 11:30 बजेतिर काठमाण्डुका विभिन्न विद्यालयमा पुग्दा एचपीभी खोप लगाउनका लागि कक्षा 6 देखि 10 सम्म अध्ययनरत छात्राहरूको लाइन देख्न सकिन्थ्यो। सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर माघ 22 गतेदेखि देशैभर विद्यालय लक्षित पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान सञ्चालनमा ल्याएको हो। यसरी अभियान अन्तर्गत खोप लगाउन पाउँदा छात्राहरू उत्साहित हुनुका साथै अलिअलि डर पनि लागिरहेको बताउँछन्।
लगाए दुख्न चाहिँ दुख्यो, अलिअलि दुखे नि आफ्नै फाइदालाई त अहिले त दुखिरहेको होइन।
सिमोना तामाङ खोप लगाउँदाखेरि अलि डर त लागिरहेको थियो, पछि मलाई केही फिल भएन।
सभ्यता प्याकुरे मलाई धेरै त दुखेन, पाठे घर क्यान्सरबाट बचिन्छ, एकदमै खुसी लागिरहेको।
एन्जल गुरुङ कक्षा 7 पढ्छु, फर्स्ट मैले लगाएको डर लाग्थेन, अरूहरू त कति डराएको थियो, चिच्चा थियो।
किनेर लगाउन पर्दा महँगो पर्ने पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप सरकारले अभियान नै सञ्चालन गरेर निशुल्क लगाउन पाउँदा छात्राहरू खुसी देखिन्थे। खोप लगाउनु अघि डर लागेको भए पनि लगाइसकेपछि खासै नदुखेको र कुनै पनि साइड इफेक्ट नभएकाले खुसी लागेको बताउँदै छात्राहरू।
अनुष्का नेपाली सुई घोपेपछि लुलो पारा हान्नु अनि त्यसपछि दुख्न छोड्यो, राम्रो लागेछ, पैसा तिर्नु परेको छैन।
समीका कार्की 8 क्लासमा डर लागेको थियो, लगाइसकेपछि त्यस्तो केही फिल भएन, एकदम नर्मल छ।
श्रेया साई लगाउनु भन्दा अगाडि चाहिँ हल्का डर लागिरहेको थियो, लगाइसकेपछि त्यस्तो केही फिल भएन, अरू खोप भन्दा चाहिँ अलिकति पोल्यो, ठिक भइसक्यो।
हाल नेपालमा हरेक दिन 6 जना महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको र त्यसमध्ये 4 जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। पाठेघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो। अभियान अन्तर्गत काठमाडौँ महानगरबाट खोप केन्द्रमा खटिनुभएका भ्याक्सिनेटर सीता ढुङ्गेल पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन पाउँदा छात्राहरू उत्साहित नै देखिएको बताउनुभयो। खोप लगाइसकेका छात्राहरूलाई कुनै पनि साइड इफेक्ट नदेखिएको पनि भ्याक्सिनेटर ढुङ्गेलले जानकारी दिनुभयो।
पाठेघरको मुखको हामीलाई क्यान्सरबाट बचाउने खोप पायो भनेर कति बच्चाहरू चाहिँ खुसी हुनुहुन्थ्यो, एज ग्रुप नै त्यस्तै भएर कति चाहिँ अब डराउनु पनि भएको थियो, साइड इफेक्ट केही पनि छैन।
अभियान अन्तर्गत 6 देखि 10 कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणवश विद्यालय बाहिर रहेका 10 देखि 14 वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइनेछ। फागुन 6 गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका करिब 17 लाख किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणका विषयमा उत्पन्न विवादका सम्बन्धमा सरकार र स्थानीय बीच सहमति भएको छ। हिजो नेपाल सरकार गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरूको वार्ता सहजीकरण समिति बीच 6 बुँदे सहमति भएको हो। सहमतिमा पाथिभरा केबल कारको स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेशनका सन्दर्भमा यही माघ 27 गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख गरिएको छ। सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ 12 गते भएको घटना को विषयमा छानबिन गरी कानूनी कार्यवाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको बिना शर्त तत्काल रिहाईको प्रक्रिया प्रारम्भ गर्ने तथा संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीतिका लागि आवश्यक सुझाव दिन सरकारवालासँग आग्रह गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालयले कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तयार गरिरहेको जानकारी दिनुहुँदै त्यसका लागि सुझाव दिन आग्रह गर्नुभएको हो। श्री गुरूङले सम्बन्धित क्षेत्रका विज्ञ एवं सरोकारवालाबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तथा रणनीति तयार गरिने बताउनुभयो।
हाम्रो मन्त्रालयले चाहिँ कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्स एआईको नेसनल पोलिसी र स्ट्राटेजी तयार गर्दैछौँ हामी र यसको सबै अन्तिम खाका तयार भएर हामी त्यसमा सुझावको लागि हामीले सबैलाई आह्वान गरेका छौँ र त्यसमा सबै सम्बन्धित व्यक्तिले सुझाव चाहिँ प्रदान गरेर हामीलाई सहयोग पुर्याउनुको लागि हाम्रो एआईको पोलिसी र स्ट्राटेजीलाई चाहिँ सुदृढ बनाउनको लागि सहयोग गर्नुहुनेछ भन्ने कुरा पनि म पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छु। त्यसमा प्राप्त भएको सुझावहरूलाई पनि समावेश गरेर एआईको पोलिसी राष्ट्रिय नीति तथा रणनीति अन्तिम रूपमा चाहिँ मन्त्रालयले तयार गरेर क्याबिनेटहरू पास गराउने तह पुग्नुपर्छ भन्ने कुरो पनि सबैलाई जानकारी गराउन चाहन्छु।
पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले काठमाण्डुमा कार्यालय रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। उपभोक्ता अदालतले उपत्यकाभित्रका काठमाण्डु भक्तपुर र ललितपुर जिल्लाका सम्बन्धित विषयका मुद्दाको कार्यवाही र किनारा गर्ने क्षेत्राधिकार तोकिएको छ। यस्तै मन्त्री परिषद बैठकले आगामी जेठ 2-4 गतेसम्म काठमाण्डुमा जलवायु परिवर्तन पर्वत र हिमालयको भविष्यबारे सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भक्तपुर मोरङ कास्की र बाँकेमा रहेका बाल सुधार गृहको संचालन र व्यवस्थापनका लागि महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बाल बालिकाका लागि शैक्षिक कार्यक्रम युसेप नेपाल बीचको सम्झौताको अवधि 2082 असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भेरी पम्पिङ आयोजना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 8, 11 र 12 तथा लेक बेसी नगरपालिका वडा नम्बर 10 रहेको राष्ट्रिय वनको 3.2 हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि आर्थिक वर्ष 2081-82 अधिकृत स्तरका थप 10 अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली 2081 नेपाल सरकार कार्य सम्पादन 8 संशोधन नियमावली 2081 आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन 2081 सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड 2081 सुशासन व्यवस्थापन तथा सञ्चालन 3 संशोधन नियमावली 2081 तथा विशेष आर्थिक क्षेत्र 2 संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठनलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको हिजो पोखरामा उद्घाटन गर्नुहुँदै सभापति देउवाले एक आपसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई ढिक्का बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले राजनैतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच सहकार्य भएको स्पष्ट गर्नुभयो। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ़ाउने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार ड्युएक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन अहिले विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। त्यस अवसरमा अधिराज कुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गर्नुभयो। सोही अवसरमा राष्ट्रपति पौडेल समक्ष बेलायती सेनाको गोर्खा ब्रिगेडका प्रमुख मेजर जनरल जेराल्ड स्ट्रिकल्याण्डले ब्रिगेड अफ गोर्खाको सन् 2024 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बेलायतका अधिराज कुमार ड्युएक अफ एडिनब्रा एडवार्ड र उहाँका श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा हिजो काठमाण्डु आइपुग्नु भएको हो। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई सहित उच्च अधिकारीहरूले स्वागत गर्नुभएको मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उहाँहरू काठमाण्डु स्थित बेलायती राजदूतावास, गोदावरी स्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, पोखरा लगायत स्थानमा भ्रमणमा जानुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक संकट देखिएको बताउनु भएको छ। माओवादी केन्द्र म्याग्दीले हिजो बेनीमा आयोजना गरेको खबरदारी सभामा उहाँले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताउनुभयो। देशलाई आर्थिक संकटबाट मुक्त बनाउन भ्रष्टाचार विरूद्धको लड़ाईमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाई थियो। अध्यक्ष दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राख्नुभयो। प्रतिनिधि सभाको विषयगत समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि हिजो पनि दफावार छलफल भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकले राष्ट्रिय सभाले पारित गरी पठाएको संशोधनलाई निरन्तरता दिँदै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा 25 सदस्यीय सभा रहने र त्यसमा 9 जना महिलाको प्रतिनिधित्व अनिवार्य गर्ने गरी सहमति जुटाएको हो। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद ऐन 2050 संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ। बैठकमा समिति सदस्यहरूले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने प्रयोजनका लागि 25 वर्ष भनिएकोमा 15 वर्ष नै कायम गर्नुपर्ने, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएका संस्थाको सेवाबाट अलग भएको मितिले 2 वर्षसम्म सरकारी कार्यालय वा संस्थाको विरूद्धमा कुनै पनि मुद्दा दायर, पैरवी र बहस गर्न नपाउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा प्रदेश मन्त्रीहरू उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाउनु भएको छ। समितिले हिजो राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूका विषयमा छलफल गर्न 7 वटै प्रदेशका वन तथा वातावरण मन्त्रीहरूलाई बोलाइएको थियो। छलफलमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी र बागमती प्रदेशबाट प्रतिनिधिका रूपमा वन मन्त्रालयका सचिव केदार बराल मात्रै बैठकमा उपस्थित हुनुहुन्थ्यो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकमलाई सबल कम्पनीको रूपमा व्यवस्थित गराउन सरकारले 25% शेयर जनतामा हस्तान्तरण गर्ने बताउनु भएको छ। नेपाल टेलिकमको 21 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री गुरूङले प्रतिस्पर्धा गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने टेलिकमको चुनौती रहेकाले सेवा प्रवाह, पहुँच वृद्धि र प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। मन्त्री गुरूङले सूचना विधिको क्षेत्रमा लगानी प्रवर्धन तथा व्यवसाय सुदृढीकरण गर्ने गरी सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम संचालक समितिका अध्यक्ष राधिका अर्यालले ग्राहकका गुनासोको सम्बोधन र सेवाको प्रवाहमा शीघ्रता ल्याउने गरी नेपाल टेलिकमले काम गर्ने बताउनुभयो। कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमले अब आफ्ना सेवाहरूलाई समयानुकूल सुधार गरी डिजिटल अपरेटरको रूपमा आफूलाई अघि बढ़ाउनुपर्ने बताउनुभयो। नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ। लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि हिजो औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाश कुमार पनेरूले जानकारी दिनुभयो। नेपाल औषधि लिमिटेडले हाल 14 प्रकारका औषधि उत्पादन गरिरहेको छ। कम्पनीले आगामी दिनमा दीर्घ रोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरूले बताउनुभयो। बाँकेको डुडुवा गाउँपालिकाका बालबालिकामा अझै शिक्षाको पहुँच पुग्न सकेको छैन। संविधानले नै आधारभूत तहको शिक्षा निशुल्क हुने व्यवस्था गरेको भए पनि त्यहाँका अधिकांश बालबालिका अझै विद्यालय बाहिरै रहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर पाँचकी आकांक्षा शाही मधेसी समुदायमा बस्नुहुन्छ। उहाँ आफू त नजिकैको विद्यालयमा पढ़िरहनु भएको छ, तर उहाँ जस्तै उमेरका कैयौं बालबालिकाहरू विद्यालय जाँदैनन्। मधेसी समुदायका बालबालिका पढ्न लेख्न पाउने अधिकारबाट समेत वञ्चित छन्।
समाजमा धेरै मानिसहरू छन् जसले पढ्न पाएका छैनन्। मधेसी समाजमा पढ्न दिन्नन् के बच्चा बच्चीहरूलाई।
मधेसी समुदायकै डुडुवाका सुनिल विश्वकर्मा विद्यालय त गइरहनु भएको छ, तर उहाँलाई विद्यालय जान निकै सकस छ। पढ़ाई भन्दा पनि घरको काममा ध्यान दिए जाति हुने दबाव सुनिलमाथि छ। गाउँका थुप्रै बालबालिका विद्यालयमा भर्ना भए पनि बीचमै पढ़ाई छाड्न बाध्य छन्।
घरमा पनि भन्छन् कि धेरै पढेर के गर्छ, त्यस्तै पढ्न नजाऊ, घरमै बस अनि के काम साम गर।
मधेसी समुदायमा शिक्षा र स्वास्थ्यमा सामान्य पहुँच पनि निकै कमजोर देखिन्छ। बाल अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले मधेसी समुदायको बाक्लो बसोबास रहेको ग्रामीण समुदायमा अभिभावक र बालबालिकालाई सचेतीकरण गरिरहेको बताउँछन्। सामूहिक अभियान नेपालका अध्यक्ष केशु पोखरेल।
स्कूलदेखि र अभिभावकहरूलाई दुइटैलाई भेला गरेर हामीले चाहिँ बाल अधिकारका कुराहरू भए यो कार्यक्रमहरू दिएर चाहिँ उहाँहरूलाई हामीले सशक्त बनाएर यो समुदायमा शिक्षा भन्दा ठूलो केही छैन, शिक्षाको लागि धेरै भूमिका निभाउनु पर्छ।
डुडुवा गाउँपालिका मधेसी समुदायको बाहुल्यता रहेको छ। यहाँको साक्षरता दर निकै न्यून छ। गाउँपालिकाले बाल अधिकार संरक्षण र सम्वर्धनको लागि संस्कार सहितको शिक्षामा जोड़ दिएको छ। अध्यक्ष नरेन्द्र कुमार चौधरी।
हामीले राम्रो शिक्षा दिन सक्यो भने भोलि चाहिँ उहाँहरूले एउटा राम्रो आदर्श राष्ट्र बनाउन सफल हुनुहुनेछ। हाम्रो प्रयास के हो भने प्रत्येक बाल बालिकाहरूलाई साक्षरताको उसमा हामी चाहिँ जोड्न सफल भयो भने निश्चय नै हामीले लिएका प्रतिबद्धता त्यो हाम्रो चाहिँ पूर्ण हुनेछ।
मधेसी समुदायका बाल बालिकाहरू आधारभूत तहको निशुल्क र अनिवार्य शिक्षा पाउनुपर्ने अधिकारबाट समेत वञ्चित भइरहेको अवस्थामा उनीहरूलाई शिक्षाको मूलधारमा ल्याई अधिकार प्रवर्धनको मार्गमा डोर्याउन सक्नु नै अहिलेको मुख्य आवश्यकता हो। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
वरिष्ठ संगीतकार टीका भण्डारीले राजनीति शास्त्रतर्फ नेपालको राजनैतिक परिवर्तनमा प्रगतिशील गीतहरूको योगदान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट हिजो उहाँले विद्यावारिधिको उपाधि हासिल गर्नुभएको हो। झण्डै चार दशकदेखि संगीत सृजना गरिरहनुभएका वरिष्ठ संगीतकार भण्डारी रेडियो नेपालका पूर्व निर्देशक समेत हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्य स्वीडेनको एउटा विद्यालयमा गोलाबारी हुँदा संदिग्ध बन्दुकधारी सहित 10 जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घटनामा धेरै मानिस घाइते भएकाले मृतकको संख्या बढ़न सक्ने प्रहरीले बताएको छ। घटना हुने बित्तिकै 5 जनाको मृत्यु भएकामा यो संख्या बढ़ेर 10 पुगेको हो। स्वीडेनका प्रधानमन्त्रीले राजधानी स्टकहोमबाट 200 किलोमिटर पश्चिममा रहेको विद्यालयमा भएको यो आक्रमणलाई स्वीडेनको इतिहासको सबैभन्दा खराब समय भएको बताउनु भएको छ। घटनाको अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
निजी क्षेत्रका उद्योगिक व्यवसायका 3 संस्थाहरूले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधि प्रति ध्यान आकर्षण भएको जनाउँदै बन्दर हड़तालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन्। पाथिभरा क्षेत्रमा केबलकार निर्माण परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द हड़तालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्त व्यस्त भएको, सर्वसाधारणले शास्ति भोग्नु परेको र यस्ता गतिविधिले मुलुकको पूर्वाधार विकासका लागि लगानी मैत्री वातावरण बिथोलिने अवस्था सृजना हुने बताइएको छ। विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह हुने भएकोले सम्बन्धित सरकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न र विकास निर्माणको कार्यलाई सहज र निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दछौ तिनै संगठनले विज्ञप्तिमा भनेका छन्। सरकारले नेपाल भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म भारतीय खण्डको प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ILNFS इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ। सरकारले ILNFS इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको विद्युत प्राधिकरणको हिस्सामा पर्ने 29,73,163 का संस्थापक शेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको हो। मन्त्री परिषदको सोमबारको बैठकले उक्त निर्णय गरेको मंगलबार पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अर्ग्यानिक खाद्यान्न तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाउने बताउनु भएको छ। अम्बिकेश्वरी व्यावसायिक तरकारी खेती कृषक समूहसँग देउखुरी दाङमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यान्न तथा तरकारी उत्पादनमा रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै जैविक मल र विषादीको प्रयोग बढाएर अर्ग्यानिक उत्पादन बढाउने कार्यलाई प्रदेश सरकारले सम्बोधन गर्ने बताउनुभयो। कार्यक्रममा भैरवा कृष्णनगर नेपालगंजको नाकामा विषादी परीक्षणको कामलाई प्रभावकारी बनाउन किसानहरूले माग गरेका थिए। नेपाली बजारमा मंगलबार सुनको मूल्य उच्च रकमले बढेको छ। यस दिन छाप भएको सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला 1,900 रुपियाँले बढेर प्रतितोला 1,64,700 रुपियाँमा कारोबार भएको छ। मंगलबार बजारमा चाँदीको मूल्य प्रतितोला 20 रुपियाँले बढेर 1,930 रुपियाँमा कारोबार भएको छ। नेपाली शेयर बजारको परिसूचक मंगलबार 14.08 अंकले घटेर 2,715.91 अंकमा झरेको छ। यस दिन कारोबारमा आएका विभिन्न 315 कम्पनीहरूका 1,69,18,087 शेयरहरू 8,91,96,98,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी20 श्रृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बिहोरेको छ। हारसँगै शीर्ष स्थानमा रहँदै श्रृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ। मंगलबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्याण्ड विरूद्ध 5 रनको हार बिहोरेको हो। थाइल्याण्डले प्रस्तुत गरेको 107 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरको समाप्तिमा 8 विकेट गुमाउँदै मात्र 101 रन बनाउन सक्यो। हारसँगै जितविहीन नेपालको सम्भावना समाप्त भएको हो। लगातार चौथो जितसँगै थाइल्याण्ड उपाधिको नजिक पुगेको छ। ट्रिपल राउण्ड रोबिन पद्धतिमा भइरहेको श्रृंखलामा थाइल्याण्डले अब नेपाल र नेदरल्याण्डसँग खेल्न बाँकी छ। 4 खेलमा 2 जितसहित 6 अंक जोडेको नेदरल्याण्डको शीर्ष स्थानमा रहने उपाधि जित्ने सम्भावना अझै बाँकी छ। हिमाल थिङको उत्कृष्ट प्रदर्शन प्रेरित मसिन्द्र फुटबल क्लबले एनफायु 16 युथ लीगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 10-0 गोलको एकतर्फी जित निकालेको छ। जितसँगै मसिन्द्रले 9 खेलमा 13 अंक जोडेको छ। 1 खेल बढी खेलेको आर्मी जित भिन छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मसिन्द्रलाई जित दिलाउन हिमालले ह्याट्रिक गरे। यसै गरी राहुल कुमार युन्जोनले 2, प्रज्ञान राई, उपेन्द्र बोहरा, सोहन थापा र सौगात कुमार बमजनले समान 1 गोल थपे। 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो। पोखरामा मंगलबारदेखि शुरू भएको 24 औं आहारा पोखरा गोल्ड कपमा विभागीय टीम नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ। पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई 1-0 गोलले पराजित गरेको हो। खेलको 36 औं मिनटमा उज्जवल राईले हानेको कर्नर सिधै गोल भएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:49 भयो भने सूर्यास्त भरे साँझ 5:48 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान देशैभर शुरू। आम जनताको पहुँचमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध मिलाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पाथीभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणका विषयमा उत्पन्न विवादका सम्बन्धमा सरकार र स्थानीय बीच सहमति, सरकारले विज्ञ एवं सरोकारवालाबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तथा रणनीति तयार गर्ने, राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार ड्यूक एडवार्डद्वारा भेटवार्ता र मध्य स्वीडेनको एउटा विद्यालयमा भएको गोलाबारीमा 10 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।